आकाश भन्दा पनि फराकिलो हुन्छ भन्थ्यो माया, खै तिम्रो माया घाम भन्दा पनि पारिलो हुन्छ भन्थ्यो माया, खै तिम्रो माया त छुरा भन्दा।
नमस्ते, स्वागत तथा अभिवादन कार्यक्रम मेरो कथामा। म तपाईँकै डियर कल्याण,
डियर कल्याणको मेरो कथा नेपाली अनलाइन रेडियो www.nepalirradio.org
या बिरहमा, जहाँ रहे पनि, जस्तो रहे पनि, जसरी रहे पनि, म तपाईँलाई खोज्दै खोज्दै आइपुगेको छु।
जिन्दगीको बाटो कस्तो, हिँड्दै जाने जङ्गार जस्तो, निर्मल आकाश छोपी हिँड्ने कालो कालो बादल जस्तो, भोग्नु पर्ने नियतिको दुःख लाग्दो बेताज बेथा जस्तो, तिम्रो माया हाम्रो माया बटुवाको कथा जस्तो। नमस्ते, स्वागत तथा अभिवादन प्रत्येक हप्ता ठिक यसै बेला प्रसारण हुने कार्यक्रम मेरो कथामा, म तपाईँकै डियर कल्याणको। घाम अगाडिको कुहिरो जस्तै अस्पष्टताका रेखाहरू चिर्दै, झरीमा घाममा प्रचण्ड गर्मीमा अनवरत रूपमा तपाईँलाई खोज्दै खोज्दै तपाईँलाई रोज्दै म आइपुग्छु। एफएम स्टेसनको यो क्षणमा तपाईँको न्यानो मायालाई स्वीकार्न, नदेखे पनि, नबोले पनि, नभेटे पनि, सधैँ सधैँ तपाईँलाई जीवनका वास्तविक कथाहरू सुनाउन आतुर हुन्छु म। सम्झनीहरूमा, रोदनहरूमा, विश्रान्तिहरूमा र सङ्घर्षहरूमा, जहाँ जहाँ तपाईँ अल्मलिनुहुन्छ, जहाँ जहाँ तपाईँलाई बाटो बिराएको अनुभव हुन्छ र जहाँ जहाँ तपाईँ बाटो देखाउनेहरूले अन्तै मोडिएको अनुभव गर्नुहुन्छ, पल पल त्यस्तै बेला म तपाईँलाई स्वीकार्छु र तपाईँका कथाहरू स्वीकार्छु। मलाई थुप्रै थुप्रै कथाहरू पठाउनु भएको छ तपाईँले। तपाईँ सबैका कथाहरू मैले पढिसकेको छु, तर बाध्यता छ मभित्र, किनकि यति धेरै कथाहरू छ मसँग र मैले सबैलाई, सबैको वास्तविकतालाई बुझेर क्रमशः प्रसारण गर्दै जानेछु। मेरो कथा प्रसारण भएन भनेर निराश नहुनुहोला। यदि तपाईँको कथा सत्य छ, तपाईँले प्रमाणहरू पठाउनु भएको छ, टेलिफोन नम्बर, इमेल आइडी जे भए पनि पठाउनु भएको छ भने म अवश्य तपाईँलाई भेट्नेछु। म यो कुरा तपाईँलाई अवगत गर्न चाहन्छु, गराउन चाहन्छु। थुप्रै थुप्रै तपाईँहरूले मलाई पत्र मार्फत सोध्नु भएको छ, इमेलबाट सोध्नु भएको छ, मेरो कथाको प्रसारण कहिले हुन्छ। मैले तपाईँका कथाहरू क्रमशः राखेको छु, यो मेरो बाध्यता हो। तपाईँलाई यदि भेटेँ भने म देखाउन सक्छु, मसँग यति धेरै कथाहरू छन्, यति धेरै पत्रहरू आउँछन् तपाईँका, म आफै कल्पना समेत गर्न सक्दिनँ। तपाईँको यो माया, तपाईँको यो स्नेह, तपाईँको यो सद्भावप्रति म आभार प्रकट गर्छु र तपाईँको हृदयमा बास बस्ने कोसिस गर्छु म। यदि तपाईँलाई कार्यक्रमको बारेमा केही प्रतिक्रिया छन् भने पनि तपाईँ मलाई इमेज एफएमको ठेगानामा पठाउन सक्नुहुन्छ, अथवा तपाईँ मलाई इमेल मार्फत पनि आफ्ना विचारहरू राख्न सक्नुहुन्छ। त्यसको लागि मेरो इमेल आइडी हो deardr_kalyan@hotmail.com। यो सम्पूर्ण ठेगानापछि आज मैले सुमित्राजीले पठाउनु भएको उहाँको वास्तविक जीवन घटनालाई लिएको छु र अब कार्यक्रम सुरु गर्ने अनुमति माग्छु यो गीतबाट।
सुन सुन मायालु जोडी हो, मायालु जोडी हो, न छुडाउनु मायाको डोरी हो, बनमा फुल्यो फुल, बनमा फुल्यो फुल, माया जीवनमा न गर्नु है भूल, बनमा फुल्यो फुल, माया जीवनमा न गर्नु है भूल।
सुन सुन ई मेरो हजुर
डियर कल्याण, युद्ध हारेको थकित सिपाही जस्तो बाँसको मक्किएको टेवा लगाएर अडिएको जीवनको यात्रा कहाँसम्म पुग्छ थाहा छैन। निन्द्रा बेचेर सपना किन्न हिँडेको म आज जहाँ जहाँ म पुग्दै जान्छु त्यहीँ त्यहीँ मेरा यी सम्भावनाका उज्याला छायाहरू ओझेल परे जस्तो लाग्छ। यादहरूमा मान्छे कहिलेकाहीँ यसरी गुमराह बन्न पुग्छ कि जिन्दगीका सारा सम्झौताहरू त्यतै कतै खरानी बनाएर हिँडिदिन मन लाग्छ। यो जिन्दगी के हो, भोगाईहरू के हुन्, पीरती के हो, माया के हो, आफ्नो को हो, पराई को हो, कतै पनि लेखिएको हुँदो रहेनछ, कतै पनि कुदिएको हुँदो रहेनछ। आफ्ना पनि पराई लाग्ने यो जिन्दगी र सारा पराईहरू आफ्नो भनेर छेउमा आएर आँसु पुछिदिने यही जिन्दगी कहाँ गएर बिसाउँ जस्तो लाग्छ। ज जसलाई आफ्नो ठान्यो त्यही पराई बनिदिन्छन् र जसलाई पराई ठान्यो उही छेउमा आएर आफ्नो दुःख सुखसँग भिज्छन् नेत्रुक्क। कहाँ हुन्छ मान्छेको सम्झौता, कहाँ हुन्छ मान्छेको व्यवस्था ढेर कल्याण, कसैलाई पनि थाहा हुँदो रहेनछ। मलाई त लाग्छ मान्छेहरू किन घमण्ड गर्छन्, मलाई लाग्छ मान्छेहरूले यो घमण्डीपन बेचेर त्यागेर जिन्दगीलाई भोग्न जान्नु पर्दो रहेछ। मन त इस्पात जस्तो दरिलो बनाउनु पर्दो रहेछ, नत्र त कुहिएर जान्छन् सपनाहरू र सिसा जस्तै चकनाचुर हुन्छन् आफ्ना मजेरीका यादहरू। तिनै यादहरू बेचेर आज हिँडेकी छु म एक्लो जीवन यात्रामा। डियर कल्याण, मेरो नाम सुमित्रा हो। विक्रम सम्वत 2039 सालमा मेरो जन्म मेची अञ्चलको काँकडभिट्टा नजिकै भएको हो। म घरको एक्ली छोरी हुँ। मेरो जन्म पश्चात मेरो घरमा अरू कसैको पनि जन्म भएन। अचम्म लाग्छ आज सम्झँदा मेरो त्यो ठाउँ, मेरो त्यो गाउँ, ती पुराना बस्तीहरू, ती पुराना यादहरू, ती बालापनका सम्झनाहरू। हेलामा डबल्की मारेर रोपाई गरेका ती दिनहरू आज पनि झझलको बनेर आइरहन्छन् आँखा वरिपरि बास बस्न। जे जस्तो भए पनि बुबा आमाको एक्ली छोरी भएको कारणले होला मलाई बुबा आमाले टाढा पठाउनु भएन र गाउँकै स्कुलमा पढेँ। मैले पढ्दै गए, उमेर बढ्दै गए, जिन्दगीका सपनाहरू थुप्रदै गए, बालापनहरू बिस्तारै बिस्तारै यौवनतिर ढल्कदै गए र विक्रम सम्वत 2055 सालमा मैले एसएलसी पास गरेँ र मेरो एसएलसीको नतिजा अत्यन्तै राम्रो भएपछि बुबा आमाले नेपालको राजधानीमा पढ्नको लागि पठाउने निर्णय गर्नुभयो। म काठमाडौँ आउँदा आमा रुनु भएको थियो। कहिल्यै पनि बुबा आमा नछोडेकी म पनि रोएकी थिएँ। तर काठमाडौँ आएपछि काठमाडौँको वातावरणले र कलेजको वातावरणले बिस्तारै बिस्तारै मलाई अलिकति सक्षम बनाउँदै गयो। आज सम्झन्छु ती दिनहरू, बैंसका सपनाहरू आफू वरिपरि ओढेर आफ्ना मायालुका यादहरूमा आफूलाई अनुवाद गर्दै, खुसीमा नाच्दै, खुसीमा हाँस्दै हिँडेका ती दिनहरू आज पनि सम्झन्छु र भन्न मन लाग्छ, आकाश च्यातिने गरी भन्न मन लाग्छ, हे ईश्वर, हे पृथ्वी, यदि मलाई सक्छौ भने फेरि मलाई त्यही बालापनमा फर्काइदेऊ जहाँ मेरो हुर्कदै गरेको भैँस जस्ताको तस्तै थियो, बस जस्ताको तस्तै। जिंदगी का थुप्रै उपहारहरू र जिंदगी का नै उपहासहरू बाँच्नको नाउँमा गर्नुपर्ने धेरै धेरै सम्झौताहरू जम्मामा जिंदगी एउटा कठिन यात्रा हो। तय गरिने यी बाटोहरू मोडहरू हेर्दा जति सुन्दर लाग्छन् त्योभन्दा पनि डरलाग्दा र घातक हुन्छन् यी बाटाहरू। धोकाका माइनहरू बिछ्याएर पुष माघको पारिलो घाममा मायाका बिस्कुन सुकाउनेहरूको अगाडि कहिलेकाहीँ आफै निरीह बन्नु पर्दो रहेछ र पल पलमा धोकाका माइनहरू बिछ्याएर शब्द शब्दका बिछुन बिस्कुनहरू जिन्दगीको गोरेटोभरि बिछ्याएर हिँड्नेहरूसँग कहाँ कतिखेर ती माइनहरू विस्फोट हुन्छन् र मान्छे धोकाको दलदलमा फस्छ थाहै हुँदैन। तर पनि बाँच्नुको नाउँमा मान्छेले प्रेमलाई एउटा सबैभन्दा बलियो सहारा ठान्छ। बेचारा मान्छे प्रेममा मान्छे यति निरीह छ, यति कायर छ र यति कमजोर छ कि त्यही प्रेमले मान्छेलाई अझ कमजोर बनाउँदै जान्छ। डियर कल्याण, 55 सालमा म काठमाडौँ आएकी थिएँ। मेरो जेठो मामाको घर भक्तपुरको लोकन्थलीमा छ। म त्यहीँ बसेर पढेँ। बुबा आमा गाउँमा हुनुहुन्थ्यो तर बुबा आमाले छोरीलाई काठमाडौँ पढाएर आफूलाई गर्वको महसुस गरिरहनु भएको थियो र आमा भन्नुहुन्थ्यो, छोरी तिमी पढ। आमाका तिनै सपनालाई आँखाको वरिपरि सजाएर हरेक बिहान र हरेक साँझ आँखाको डिलसँगै राखेर मैले आफ्नो सपना बुनिरहे। विक्रम सम्बत 2057 सालमा मैले प्लस टूको परीक्षा दिएर म फेरि घरतिर लागे। समय बित्दै गयो, समयले क्वाल्टी फेर्दै गयो। बुबा आमाका सपनाहरू सजाउने बहानामा आफ्ना मयनका आफ्ना जिन्दगीका बैंसहरूलाई थाँती राखेर मैले जिन्दगीमा कतै पनि कसैसँग पनि मायाको सम्झौता गरिन। धेरै धेरै प्रस्तावहरू आउँथे। मान्छेहरूले भन्थे कि म तिमीलाई मन पराउँछु, तिमी बिना बाँच्न सक्दैन। तर सबै कुरालाई मैले हाँसो र मजाकमा उडाउँथे र भन्थे यो त सब भन्ने कुरा हो, व्यवहारमा यस्तो हुँदैन। तर यति हुँदाहुँदै पनि मेरो एकजना असल साथी थियो, उसको नाम सुशील हो। ऊ मसँग अलिकति नजिक हुन्थ्यो, त्यो पनि बाल्यकालमा। तर पछि ऊ कहाँ गयो थाहै भएन। उनीहरू काँकरबिट्टाको मध्य बजारमा बस्थे, पछि पछि त हाम्रो भेटघाटै हुन छोड्यो। उसको याद मलाई ती बालापनहरूमा बारम्बार आउँथ्यो, एउटा असल मित्रको नाताले। तर पनि ती कुराहरूलाई जहीँको तहीँ छोडेर पढेर एउटा असल मान्छे भन्ने भावना बोक्दै म फेरि काठमाडौँ फर्केँ बिबिएस लेभलको पढाइ तय गर्न। पढ्न थाले काठमाडौँको बानेश्वर स्थित एउटा प्राइभेट कलेजमा। लोकन्थली अनि कलेज मामा माइजू दुःख के हो जिन्दगीमा थाहा थिएन। समय बित्दै गयो, कोमालेको चक्र जस्तै घुम्दै जाने समय रोटे पिङ जस्तै घुम्दै गयो। क्यालेन्डरका पानाहरू च्यातिँदै गए। 57 कटेर 58 लाग्यो, 58 कटेर 59 लाग्यो। कुरा 2060 सालको हो। मेरो साथी सुषमाको भाइको बर्थडेको पार्टी थियो उसको घरमा। मैले साथीलाई गाली गर्दै थिएँ, म तिम्रो बर्थडेमा पो आउने, भाइको बर्थडेमा किन आउने, ल के हुन्छ, मम्मीले कस्तो कर गर्नुभएको छ। मैले वास्ता गरेको थिएन। तर सुषमाको आमाले फोन गरेपछि, साथीको आमाले फोन गरेपछि आफ्नो आमा जस्तै लाग्यो र हामी अत्यन्तै मिल्ने भएको नाताले म त्यहाँ गएँ र त्यो दिन एकजना केटा मान्छे त्यहाँ थियो, सुन्दर गोरो, र त्यो दिन उसले रमाइलोसँग गिटारमा गाना गायो, रमाइलो गर्यो। त्यो दिन त्यत्तिकै बित्यो। त्यसको केही समयपछि अचानक सुषमाको विवाह तय भयो। विवाह हुने भएपछि म त्यहाँ अत्यन्तै जिम्मेवारीपूर्ण तरिकाले काम गर्न थालेँ। मलाई राम्रोसँग याद छ, त्यही विवाहको पार्टीमा उसको र मेरो परिचय फेरि राम्रोसँग भएको थियो। उसको नाम अमित थियो, क्यानाडामा होटल म्यानेजमेन्ट पढ्दै गरेको अमित। दुई चार महिनाको लागि त्यहाँ फेरि आएको रहेछ नेपाल। र त्यो बिचमा त्यही पार्टीमा उसले भन्यो, हामी पार्टी सकिएपछि भेट्न सक्छौँ। खोला विचारको र खोला समाजमा हुर्केको अमितको प्रस्तावलाई मैले सहज रूपमा स्वीकारे। राति करिब 11 बजेतिर पार्टी सकिने आँटेको थियो, तर बाहिर झरी परिरहेको थियो। मलाई अझै पनि याद छ, बाहिरको बरन्डामा आएर अमित बसिरहेको थियो र म त्यहाँ पुग्न साथ ऊ उत्सुक भएको थियो। र त्यो पल उसले मलाई भनेको थियो, मैले नेपाल आएर जब तिमीसँग परिचय हुने अवसर पाए, त्यो दिनदेखि कता कता मेरो मनमा लागिरहेको थियो तिमीसँग भेटघाट हुन्छ फेरि पनि भनेर। तर संयोगले आज भेट गराए, म खुसी छु। ढेर कल्याण, उसको कुरामा मिठास थियो बाहिरको झरी सँगसँगै। मलाई एकपटक भिज्न मन लाग्यो, जिन्दगीमा पहिलो पटक। र मैले हातले बाहिरको पानी हातमा थाप्दै उसको अनुहारतिर हेरे। उसको सुन्दर दुई आँखामा मैले माया छचल्किरहेको पाइरहेकी थिएँ। बस माया।
नेपाली मन र नेपालीपनसँग नजिक।
तिखारेर छुरा जस्तै बन्दै जाने यी मनका तृष्णाहरू, उजाएर रित्तिँदै जाने किञ्चित पानीका थोपा जस्तै यी अञ्जुलीहरू, जब जब सपनाहरू सुक्दै जान्छन् र रित्ता हुँदै जान्छन् उदास मनहरू, परिवर्तनहरू देख्न नसकिने आफ्नै सपनाहरू र लथा लिङ्ग भएका आफ्ना स्वाभिमानका रेखाहरू, मनका फुटपाथहरूबाट ओझेल पर्दै जाने र भीप गाएर विशाल सहरको बीचमा हराउँदै जाने वैशालु सपनाहरू जब जब यथार्थका चट्टानहरूमा बज्रन पुग्छन् त्यति बेला सपनाहरू सपना रहँदैनन्। तर प्रेममा त्यो एउटा उत्साह हुन्छ, उमङ्ग हुन्छ, र प्रेममा त्यो कोमलता हुन्छ। त्यसैले त वर्षौँदेखि निरन्तर झरिरहने झरनाले छेउमा रहेका विशाल चट्टानहरूलाई पनि खियाएर पानीको आकारमा ल्याउँछन्। नरमतामा धेरै ठुलो शक्ति हुन्छ। त्यसैले त जिन्दगीभर दाँतहरू झरे पनि जिब्रोले कहिल्यै पनि ओइलन पाउँदैन। नरमतामा शक्ति हुन्छ र प्रेम त्यही नरमताको उदाहरण हो। मैले यही सिकेकी थिएँ मायाबाट, सम्झौताका पराकाष्ठाहरूबाट बित्दै जाने जिन्दगीका यी तरेलीहरू पल पल छेड छेड आफूभित्र अनुवाद हुँदै जाँदा बगर जस्तै लमतन्न भएर सुक्छन् यी उमङ्गहरू, यी रहरहरू। त्यसपछि जिन्दगी जिन्दगी रहँदैन, मात्र उकालो बिरालो बाटो मात्र देखिन्छ। र त्यो दिन र ती पलहरूमा अमितसँग म नजिक हुँदै गएको थिएँ। घर जाउला खेल अत्यन्तै सुन्दर लाग्ने हो। मलाई पल पल खोज्न थाल्यो, हेर्न थाल्यो र भेट्न थाल्यो। म पनि साथीको घरमा जाने बहानामा उसलाई भेट्दै गए। सुरु सुरुमा त साथीको हिसाबले भेट्दै गए कि म बिस्तारै बिस्तारै उसको मायामा फस्दै गए। घरको एक्लो छोरा हो, म पनि एक्लै छोरी। डर थियो बुबा आमाको। जिन्दगीका कति धेरै सपनाहरू सजाएर हुर्काउनु भएको छ मलाई। तर आज म तर सबै कुरा बिर्सदो रहेछ मान्छेले। मलाई राम्रोसँग याद छ विक्रम सम्बत 2060 सालको असोज महिना लाग्दै थियो। असोज महिनाको मिठो उज्यालो घाम काठमाडौँ भरि पोखिएको थियो। उसले काठमाडौँ पहाडीका ठाउँहरूमा जाने आग्रह गर्थ्यो। म घुम्थे मामालाई ढाँटेर, माइजूलाई ढाँटेर। ती दिनहरूमा उसले मायाका प्रस्ताव राख्यो, मैले चुपचाप स्वीकारे। र ती दिनहरूमा हाम्रो सहमति हुँदै गयो। मैले भन्थे, अमित तिमी त छिटै फर्कने मान्छे, यस्तो कुरा किन गर्छौ? त्यो पल उसले भनेको थियो, मैले साँची भनेको। ईश्वरको कसम, काठमाडौँको कुनै मन्दिर अगाडि उसले गरेको बाचा थियो, ढेर कल्याण खै कुन्नी किन हो आज तपाईँलाई सुनाउन मन लाग्छ। त्यो पल उसले भनेको थियो, 63 सालमा म फर्कन्छु अनि हामी विवाह बन्धनमा बाँधिनुपर्छ। उसले कसम खायो, उसले मायाको बाटो देखायो, उसले स्नेह दियो। मैले कसरी नाइ भनु, विदेशमा पढिरहेको केटा देख्दा राम्रो छ, बोलीचाली राम्रो छ, म कसरी अस्वीकार गरौँ? चुपचाप चुपचाप उसको कुरालाई स्वीकार्दै गए र आमा बुबाको कुराहरूलाई वास्ता गर्न छोडेर मामा माइजूलाई अस्वीकार गर्दै मैले आफूलाई समर्पित गर्दै गए अमितभित्र। पढ्दा हो, खाँदा हो, हिँड्दा हो, जब जब निधाउन थाल्थे आफ्नो बिस्तारामा त्यति बेला आँखा भरि छाउँथ्यो। ढेर कल्याण कति छिटो माया बस्छ जिन्दगीमा, कति छिटो कोही आफ्नो भन्छन् जिन्दगीमा, थाहै नपाए। ऊ मेरो हृदयभित्र यसरी आएर बस्यो, न उसबाट भाग्न सके, न उसबाट टाढिन सके। पल पल छेड छेड उसलाई स्वीकार्दै गए। चुपचाप चुपचाप दिन बित्दै जाने क्रममा विक्रम सम्बत 2060 सालको असोज महिनाकै 18 गते उसले मलाई रुवाएर क्यानाडाको लागि उड्यो, फर्कने बाचाका साथ, बस फर्कने बाचाका साथ।
शायद मिले
जुन को उजालो में रात भरी घुर्ने मेरा बलेसिका परेवाहरू, गांव को जंगल बाट आएका हात्तीहरूले गांव का बालीहरू तहस नहस पार्दा, त्यही जुन को उजालो में रात भरी बसेका ती दिनहरू, छत को छेउमा बिताएका ती रातहरू, आज सम्झन्छु मेरो ठाउँ, मेरो गाउँ, मेरो अतीत कति मिठो थियो। किन मान्छेले आफ्नो परिवेश भुल्छ, किन मान्छेले आफ्नो परिवेश बिर्सेर अर्को परिवेशभित्र हाम फाल्न पुग्छ। र आज पनि सम्झन्छु मायाका दियोहरू बालेर साँझ टार्ने मेरा प्रेमका आहुतिहरू, बलिदानहरू। म बिर्सदै थिएँ मेरो गाउँ, मेरो परिवेश, मेरो बुबा आमा, ती काकर भिटा वरपरका सम्झनाहरू गाउँका सम्झनामा परिणत हुँदै थिए। तर पनि अमितसँगको मेरो माया र स्नेहले मलाई नजिक ल्याउँदै थियो। त्यो बीचमा सुषमा थिए, उसले पनि सबै कुरालाई सहज रूपमा स्वीकारेकी थिए। कुरा अगाडि बढ्दै जाने क्रममा विक्रम सम्बत 2061 सालमा म काठमाडौँबाट घर गएकी थिएँ। बुबालाई एउटा काँकड भिट्टाबाट विवाहको प्रस्ताव आएको रहेछ मेरो बारेमा। एक्लै छोरी भएकोले नजिकै दिने इच्छा थियो बुबाको। मलाई राम्रोसँग याद छ त्यो दिन घरको छतमा नमिता फुपू मामाका छोरीहरू छतमा बसिरहेका थियौँ। टह टह जुन छर्दै हिँडेको चन्द्रमा आकाशको मध्य भागमा पुगेको थियो, रमाइला गफ गरिरहेका थियौँ। त्यति बेला आमाले मलाई तल बोलाउनु भयो र एउटा केटाको फोटो देखाउनु भयो र भन्नुभयो, यो केटा कस्तो छ ढेर कल्याण, त्यही सुशीलको फोटो थियो त्यो। मैले नचिने जस्तै गरेर किन भन्नुभएको भनेर टाढे र त्यसको दुई चार दिनपछि म काठमाडौँ फर्कन हतार भयो। मलाई आमाले भनिरहनु भएको थियो केटो राम्रो छ, तर मेरो जिन्दगीमा अमित आइसकेकोले मैले आमा बुबालाई नराम्रो पनि भनिनँ। हुन्छ मलाई केही दिन सोच्न दिनुहोस् भनेर म काठमाडौँतिर लागेँ। मलाई राम्रोसँग याद छ त्यो घटना घटेको पाँचौँ दिन म भद्रपुर विमानस्थलमा आउँदा सुशील त्यहीँ थियो, ऊ पनि काठमाडौँ आउँदै रहेछ। मलाई देख्न साथ ऊ मेरो नजिक आएर बोल्यो। उसको परिवारबाट मलाई माग्न आएको कुरा उसलाई थाहा भयो कि भएन मैले सोध्न पनि सकिनँ, मलाई आँटै आएन। ऊ अत्यन्तै मिल्ने मेरो साथी थियो, ऊ माया गर्थ्यो मलाई एउटा मित्रताको हिसाबले, कहिल्यै पनि आफ्नो सीमाभन्दा माथि आएन ऊ, कहिल्यै पनि अनाहकमा दुःख दिएन ऊ मलाई। मेरो बालापनको साथी भेटेपछि खुसी लाग्नुभन्दा म ऊबाट टाढिन खोज्थेँ। भद्रपुर विमानस्थलमा रहेको विमानभित्र पस्दा पनि ऊ मेरो छेउमा बस्न खोज्यो, तर म उठेर पछाडि गएँ। उसले मन दुखायो। विमान काठमाडौँ विमानस्थलमा ओर्लेपछि पनि ऊ मेरो पछि पछि थियो, मैले उसलाई वास्ता गरेन र त्यसपछि सिधै बाहिर निस्केर ट्याक्सी लिएर म निस्कँदै थिएँ। उसले भन्यो, म पुर्याइदिन्छु नि तिमीलाई, तिम्रो मामा घरमा मलाई जानु पर्नेछ, मेरो मामाको छोरा उसको साथी रहेछ, उसँगै बस्यो, हामी सँगसँगै हिँड्यौँ डियर कल्याण। तर पनि उसले मलाई केही पनि भनेन, पढाइ कस्तो छ यस्तै कुराहरू मात्र सोध्यो। मलाई डर लागिरहेको थियो, तर ऊ सहज रूपमा आयो, सहज रूपमा मलाई छोडेर मेरो मामाको छोरासँग केही कुरा गरेर फर्कियो। र त्यो दिन बेलुका मैले सुशीललाई सम्झेँ, अमितलाई सम्झेँ, को आफ्नो को पराई, मैले छुट्याउनै सकेन। तर त्यो दिन फर्कने बेला सुशीलको आँखामा एक किसिमको माया छचल्किरहेको थियो र उसले ती आँखाले लेखेको एउटा पत्र मेरो मनभित्र राखी दिएको थियो, बस राखी दिएको थियो।
न खोलेरै राखेको एउटा बन्द खाम थियो, भित्र के थियो पुण्य बाहिर मेरै नाम थियो, बाहिर मेरै नाम थियो।
डियर कल्याण, धागो टुटेको चङ्गा र सपना टुटेको मन उस्तै उस्तै हुँदो रहेछ। जिन्दगी नै अँध्यारो भएपछि आँखाहरूको कामै हुँदो रहेनछ। जब उज्यालो हुन्छ र न आँखाले देख्छ, अँध्यारो भएपछि उज्यालोमा देख्ने आँखाहरू रित्ता हुँदा रहेछन्। यसरी जिन्दगीको कथामा अनुवाद हुँदा हुँदै म अमित आउने दिनहरू गन्दै जान थाले। एकातिर अमित आउने दिन गन्दै थिए भने अर्कोतिर आफूलाई व्यस्त राख्नको लागि पढाइको साथसाथै मैले मेरै मामाको एजुकेसन कन्सल्टेन्सी पुतली सडकमा काम गर्दै थिएँ र अहिले पनि म त्यहीँ काम गर्छु। यसरी अमित आउने प्रतीक्षारतका दिनहरू बित्दै जाने क्रममा सुशील एउटा साथीको नाताले मेरो नजिक थियो। मामाको छोरा साथी भएर हो वा मेरो बालापनको साथी भएर हो, ऊ मामा घर आउँथ्यो। उसले मलाई अत्यन्तै चाहन्थ्यो। समय बित्दै जाने क्रममा 63 साल आउने दिनहरू गन्दै थिएँ म र मेरो पढाइ एमबीए लेभलमा अगाडि बढ्दै थियो। समयका यी जिजीविषाहरूसँगै, समयका यी आवेगहरूसँगै लखेटिँदै जाने क्रममा एक दिन सुशील मेरो अफिसमा आयो। त्यो दिन म अमितको व्यवहारले विक्षिप्त भएकी थिएँ। उसले कहिले के भन्थ्यो, कहिले के भन्थ्यो। म उसलाई प्रतीक्षा गरिरहेको हुन्थेँ, तर उसले क्यानाडाबाट देखाएका व्यवहारहरू देखेर म विक्षिप्त हुन्थे, फेरि माया गर्थ्यो। यस्तै चल्दै थियो र मायामा यस्तै हुन्छ भन्थे रहेछ पनि। र त्यो दिन सुशीलले खाजा खानको लागि मलाई कर गर्यो। पुतली सडकमा खाजा खोज्दा खोज्दै हामी एउटा खाजा घरभित्र पस्यौँ। दिउँसोको 3 बजेको थियो। खाजा घरको चहल पहल अत्यन्तै ज्यादा थियो। उसले त्यो दिन खाजा खाने बहानामा मलाई अचानक प्रेम प्रस्ताव राख्यो र त्यो पल मैले आँखाभरि आँसु ल्याएर अमितको बारेमा भने। र त्यो दिन सुशीलले मलाई भन्यो, यो कुरा पहिले भनेको भए म तिम्रो मायामा दुःख दिन आउने थिएन, तर म तिमीलाई चाहन्छु भन्ने कुरा तिमीले बुझेनौ। उसले यस्तै भन्दै गयो। तर त्यो दिन उसको परिवारबाट मलाई माग्न पठाएको कुरा उसले गरेन। मेरो विचारमा उसलाई पनि थाहा भएन कि जस्तो लाग्यो। समय बित्दै गयो र एक दिन उसले मलाई टेलिफोनबाट भन्यो, अब म तिम्रो जिन्दगीमा आउँदिन र तिमीलाई प्रतीक्षा गर्छु। यदि तिम्रो विवाह भएन भने म तिमीलाई विवाह गर्छु, र जुन दिन तिम्रो विवाह हुन्छ त्यसपछि मात्र म विवाहको सहित जुराउँला। त्यसपछि उसले फोन गरेन। मलाई पनि फोन गर्न डर लाग्यो। तर डियर कल्याण, 2063 सालको लागेर समय धेरै अगाडि बढ्दै गयो, दिनहरू बित्दै गए, म अमित आउने दिनहरू कुरिरहे। आज आउला भोलि आउला, तर अमित आएन। आउने हो कि नआउने हो मलाई थाहै भएन। पछि सुषमाबाट थाहा पाए कि ऊ आउने नआउने निश्चित छैन। यो कुरा थाहा पाएपछि म त छाँगाबाट खसे जस्तो भए। तर पनि वास्तविकता नबुझेर अगाडि बढ्ने कोसिस नगरेर आफू एउटा निराशामा पुग्नु राम्रो होइन भनेर त्यो दिन छिटै अफिसबाट मामा घर फर्के। कोठामा गएर पल्टेर सोचे, धेरै सोचे, अमितले देखाएका व्यवहारहरू सोचे। साँच्ची ऊ आउँदैन कि जस्तो लाग्यो र त्यो पल म उसको यादमा रुन थाले, बस उसको यादमा।
कसको सृष्टि प्रेम तिमी, कसको वरदान हो, माया नलाउन हुने लाए झंगारो। कसको सृष्टि प्रेम तिमी, कसको वरदान हो, माया नलाउन हुने लाए झंगारो।
डियर कल्याण, समय बित्दै गयो, क्यालेन्डरका पानाहरू फेरिँदै गए, समय बित्दै गयो, तर हामी त आएन, हराउँदै गयो मेरो जिन्दगीमा। बिस्तारै बिस्तारै यो कुरा मामा माइजू घर परिवारमा छाउँदै गयो। धोका भयो जिन्दगीमा। पछि थाहा भयो अमित त उतै विवाह गर्न तम्सिएको छ रे। वास्तविक कुरा जहिले पनि एउटै हुन्छ र सत्य जहिले पनि नमिठो हुन्छ भने चाहिँ, त्यो कुराले म बिरामी परे, धेरै रोएँ। मामा माइजूले मलाई उपचार गराउनु भयो। म काँप्ने, एक्लै बस्ने, डढाउने र रोइरहने हुन्थे। पछि बिस्तारै बिस्तारै ठिक हुँदै गएपछि मलाई सुशीलको याद आयो। एक दिन मैले उसलाई फोन गरेँ। 64 सालको कुरा हो डियर कल्याण। मेरो फोन पाएपछि ऊ एक घन्टामा मलाई भेट्न आयो मेरो मामा घर, र ऊ मेरो कोठामा आयो। मैले रुँदै भने, सुशील म तिमीलाई आफ्नो बनाउन चाहन्छु, अचम्म लाग्छ जिन्दगी। त्यसपछि यो कुरा घरमा पुग्यो। बुबा आमा यति खुसी हुनुभयो, म कस्ती छोरी बुबा आमालाई धोका दिने। र त्यसपछि पारिवारिक सहमतिमा 65 सालमा हाम्रो विवाह भयो र आज हामी काठमाडौँमा छौँ। डियर कल्याण, लेख्न त मन लागेको थियो नै यो कथा, अस्ति मात्रै अमित काठमाडौँ आएको छ रे। जसरी भए पनि प्रसारण गरिदिनु होला। म हात जोडेर बिन्ती गर्छु डियर कल्याण तपाईँलाई, यो कथा प्रेरणा बनोस् अरूको लागि। र अमित, तिमीले मलाई सोधेका थियौ रे साथीहरू मार्फत, तर म तिमीलाई भेट्न चाहँदैन र यही कार्यक्रम मार्फत तिमीलाई भन्न चाहन्छु, तिमीले उहाँ जसलाई माया गरेका थियौ उसले धोका दिएर नेपाल आएर विवाह गर्दैछौ रे। कति सजिलो, नेपालमा त जो पनि पाइन्छ, जस्तो पनि केटी पाइन्छ, त्यही सोचेर आएका होला। तिमीले धोकाको पर्खाल रचेर मलाई दुःख दियो, तर मलाई केही पनि छैन, प्रेमले जित्छ। आज सुशील मेरो श्रीमान हुनुभएको छ, प्रतीक्षा गर्नुपर्छ। पाउनु मात्र जीवन होइन अमित, गुमाउनु पनि जीवन हो। मैले तिमीलाई गुमाएर सुशीललाई पाएँ। आमा बुबा अष्टमित्र सबै खुसी हुनुहुन्छ, उसलाई पाएर म पनि खुसी छु। यो जिन्दगी 2 दिनको गोरेटो हो, तर तिमीले बाटो बिरायो, मलाई त्यस्तै लाग्छ। तिमीलाई कस्तो लाग्छ मलाई थाहा छैन, बस मलाई थाहा छैन।
कसरी बाँचु, बगिरहन्छ आँसु, कसरी बाँचु।
नेपाली मना नेपालीपनको पहिचान दिँदैछौ, विदेशीका नेपालीहरूको भावना चढ्दैछौ। फुलाउँदै जाऊ विदेशमा पनि नेपाली फुलहरू, फुलाउँदै जाऊ विदेशमा पनि नेपाली फुलहरू। उन्नति गर प्रगति गर हिमाली स्वरहरू, उन्नति गर प्रगति गर हिमाली स्वरहरू।